तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
SBS रेडियो।
नमस्ते, अब पालो भएको छ नेपालको प्रसंग जोड्ने। धरानकी शकुन्तला प्रधान नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय संगीतकी प्राध्यापक हुन्। नेपालमा रेडियो नेपालमा गाउने पहिलो पुस्ताकी महिला मध्ये एक प्रधानले भारतको बडोदामा गएर शास्त्रीय संगीतको अध्ययन गरेकी थिइन् र औपचारिक संस्थामा संगीत सिक्ने र सार्वजनिक रूपमा गीत संगीतको मञ्चन गर्ने पहिलो पुस्ताका महिलाहरूमध्ये उनी एक हुन्। एक हिसाबमा उनको यात्राले त्यो पुस्ताका महिला शास्त्रीय संगीत कर्मीको संघर्षको प्रतिनिधित्व गरेको पाइन्छ। प्रधानसँग नेपालको संचार क्षेत्र र प्राज्ञिक क्षेत्रमा शास्त्रीय संगीतको अवस्थाका बारेमा नेपाल संवाददाता सेवा भट्टराईले गर्नुभएको कुराकानी सुनौ अबको प्रस्तुतिमा।
हजुरको थोरै बाल्यकाल अनि संगीतको रुचिको बारेमा भनिदिनुहोस् न।
दार्जिलिङको टिचरहरूकै सङ्गतले होइन सङ्गीतप्रति त्यस्तो आस्था बढ्यो। स्कुलको वार्षिक उत्सवमा को गाउने भन्दा गुरुहरूले यसो मेरो स्वर राम्रो देख्नुभएछ मलाई गीतमा अनि स्टेज प्रोग्रामहरूमा गर्नु थालेँ। अघि
गाउँदा
घरमा त एकदम हाम्रो म्युजिकल एकदम माइन्ड सबैजना भजनहरू गाउनु के धरानमा एउटा सांस्कृतिक संस्थान भन्ने एउटा खुल्यो के त्यसको चाहिँ मेन चाहिँ चन्द्रशेखर श्रेष्ठ भन्ने हुनुहुन्थ्यो अनि उहाँ चाहिँ उहाँको गुरु हुनुहुँदो रहेछ गोपाल श्रेष्ठ भन्ने कलकत्ताको एकदम नामी एउटा सङ्गीतज्ञ हो कि। अब दीप श्रेष्ठ छ नि ऊ म इन्दिरा मास्के होइन अनि मथुरा प्रधान हामी यिनीहरू धरानको जुन मेरो बहिनीहरू अनि संस्थामा अनि गीतहरू गाउने त्यसपछि बिस्तार बिस्तार उहाँकै सङ्गीतमा आधुनिक गीतहरू गाउने अनि यो पहिला पहिला महेन्द्र सरकारको पालामा फागुन 7 गते प्रजातन्त्र दिवसको बेलामा काठमाडौँमा प्रोग्रामहरू लिएर आउँथ्यौँ। त्यहाँ चाहिँ म चाहिँ प्लेब्याक सिङ्गर भएर 2018 सालदेखि काठमाडौँमा आएर अनि फर्स्ट टाइम रेडियोमा पनि गाउन थालेँ के। तर त्यति बेला हाम्रो टाइममा चाहिँ रेडियोमा कस्तो थियो भने डाइरेक्ट गाउनु पर्थ्यो, रेकर्डिङ हुँदैन थियो। 18 सालमा फर्स्ट टाइम रेडियोमा मेरो चन्द्रशेखर सरकै रचना र सङ्गीतमा म गीत हुँ तिमी भावना म स्वर हुँ तिमी साधना भन्ने एकदम गीत त्यो गाएँ के। पछि म अनि एसएलसी पास गरेँ। एसएलसी पास गरेपछि अनि म आइएड पढ्नुलाई आएँ। त्यहाँ एक सब्जेक्ट म्युजिक पढ्नु पर्थ्यो। नरराज ढकाल सर भन्ने हुनुहुन्थ्यो, सङ्गीत प्रवीण नरराज ढकाल अघि उहाँसँग मैले सिकेँ। हामी 4 जना मात्रै स्टुडेन्ट थियौँ के अनि एकदम राम्रोसँग सिकाउनु भयो उहाँले। पछि अनि फेरि इन्डियन एम्बेसीबाट क्लासिकल म्युजिकको लागि एउटा सिट आयो, स्कलरसिप, अनि त्यसमा पनि मैले एप्लाई गरेँ, पाएँ। इन्डियाको गुजरात भन्ने ठाउँमा, बडोदा भन्ने ठाउँमा गएर मैले त्यहाँ 4 इयर्स ग्रेजुएसन गरेँ।
एक्लै बडोदा गएर बस्दा कस्तो अनुभव भयो तपाईँलाई?
होइन, त्यहाँ नेपालीहरू थुप्रै थियो। इन्दिरा पाण्डे दिदी, सोफिया रेग्मी, दिल्ली रमन रेग्मीको छोरी उहाँ, अनि लक्ष्मीप्रसाद देवकोटाको छोरी अम्बिका रिमाल भन्ने उहाँहरू पढिरहनु भएको थियो।
गाह्रो
भएन? गाह्रो भएन। 5 वर्ष डिप्लोमा कोर्स गरेर अनि फर्स्ट इयर डिग्रीमा आउने रहेछ। अब हामी त भर्खर सारेगाममा पनि नआउने मान्छे उनीहरूसँग कम्पिटिसन गर्नुपर्ने के। तर अब म त सानैदेखि गाउने हुनाले मैले क्याच गर्नु सकेँ के। सेकेन्ड इयर पछि त गर्दा गर्दै फाइनल इयर 4th इयर सकेपछि त म त फर्स्ट क्लास फर्स्ट गरेर गोल्ड मेडल लिएर आएँ मैले बडोदाबाट। यहाँ आएर पनि अब म चाहिँ बिहा भइहाल्यो। त्यसपछि 6 वर्षसम्म मैले के पनि गर्नु सकिनँ के। म काम गर्छु भनेर अनि सुरुमा रत्नराज्य क्याम्पसमा मैले काम पाएँ। अनि 2 वर्ष काम गरेपछि अनि फेरि मैले एमए गर्नुलाई कलेजमा त अनि कलकत्तामा गएँ। त्यहाँ राणा सङ्गीत संसद भन्ने, यहाँ टिएल राणा भन्ने नेपाली नै गुरुले खोल्नु भएको रहेछ त्यहाँ। अनि त्यसकै थ्रु चाहिँ हामी अलाहाबाद युनिभर्सिटी अन्तर्गत अनि मैले एमयुज चाहिँ त्यहाँ दिएँ। यहाँ आएपछि अनि एकैचोटि त्यो सहायक प्राध्यापकमा म पर्मानेन्ट भएँ रत्नराज्य क्याम्पसमा।
अनि शास्त्रीय सङ्गीत सिकाउनु?
म त्यति बेला शास्त्रीय सङ्गीत पनि सिकाउँथेँ, लोकगीत पनि सिकाउँथेँ। अब जस्तो 100 फुल मार्क्स छ भने 60 क्लासिकल थियो, 40 लोकगीत पढाउनु पर्थ्यो, थ्योरी प्र्याक्टिकल दुइटै।
तपाईँले गीतहरू रेकर्डिङ पनि गर्नुभयो यो बिचमा?
त्यति बेला चाहिँ कस्तो थियो भने अब हो कि अब त्यो बेलाको हाम्रो समाज है गायिकालाई अलि नराम्रो दृष्टिले हेर्छ कि भने कता कता हामी त नेवार परिवारको है डर लाग्थ्यो। अनि मैले त्यति बेला गीत गरिनँ, टिचिङ मात्रै गरेँ। टिचिङमा मेरो फर्स्ट स्टुडेन्ट भुवन केसी तिनीहरू थियो, राजु सिंह अहिले फिल्ममा म्युजिक डाइरेक्ट गर्छ, यम बराल, राजेश पायल राई, यिनीहरू सबै अहिले फेमस फेमस कलाकार भइरहेछन् होइन।
तपाईँ चाहिँ आफूले सङ्गीत गरेको भए उनीहरूभन्दा फेमस हुन्थे भन्ने लाग्छ कि लाग्दैन?
होइन, त्यति बेला कस्तो थियो भने अब म त प्राध्यापक है, अब स्टुडेन्टहरू पनि गाइरहेछन्, म पनि त्यही लेभलको किन गर्नु होइन, अब म प्राध्यापकै हुन भनेर त्यति बेला चाहिँ गरिनँ। म भ्याइनँ पनि के, घर पनि परिवार हेर्नुपर्ने, छोराछोरी हेर्नुपर्ने है, अब फेरि काम गर्नु पनि जानुपर्ने। तर पछि मलाई फिल भयो कि म त कलाकार पनि हुँ होइन भनेर, अनि 2052 सालमा मैले आफ्नै म्युजिक रचना पनि मेरै हो कि, अनि सङ्गीत पनि मेरैमा गरेर मैले बेथा भनेर एउटा क्यासेट निकालेँ, अनि भजन पनि मेरो गुरु नराज गुरुको फर्स्ट मैले भजन गाएँ कि। त्यसपछि भजन त मेरो रेगुलर भयो, भजन श्री भनेर सिडी नै निकालेको छु। पछि उर्दूको तन्ना तन्ना पनि मैले उर्दूको पनि उहाँ है क्यासेटै बनाएको थियो, पछि द बेस्ट अफ शकुन्तला प्रधान भनेर उर्दू गीत पनि राखेँ, मेरो गीत पनि गरेर अनि एउटा सिडी नै बनाएको छु।
त्यो बेला चाहिँ रेडियोमा काम गर्ने गीत गर्ने वातावरण कस्तो थियो खास गरी महिलाको लागि?
महिला कलाकारहरू कोइल दिदीहरू, तारा देवीहरू होइन, मीरा राणाहरू सबै थिए।
कोइली देवीलाई भेट्नुभयो?
कोइल दिदीले कस्तो माया गर्नुहुन्थ्यो, उहाँको म्युजिकमा पनि मैले एउटा गाएको छु। तर हामी कस्तो पर्यो भने रेडियो नेपालमा अलिकति बाहिरको कलाकारहरूलाई त्यति उनीहरूले फेसिलिटी नदिने के, तर क्लासिकलको चाहिँ फेरि हामीलाई घरैमा ल्याइदिने, फेरि क्लासिकल गाउने त थिएन त्यति बेला, लेडिजहरू धेरै थिएन। एकजना रत्न कुमारी गुरुङ भन्ने हुनुहुन्थ्यो, हामी बरोदाबाट पढेर आएकोहरूले पनि एउटा अम्बिका रिमालले गाउनुभयो, अरू कसैले पनि इन्दिरा दिदी सोफी दिदीहरूले क्लासिकल गाउनु भएन। इन्दिरा श्रेष्ठ खासमा त उहाँ सोसल वर्कर, उहाँले आफ्नै घरमा इन्दिरा कलानिधि सङ्गीत महाविद्यालय भनेर खोल्नुभयो, त्यसको पनि म संरक्षक छु। म पनि त्यहाँ पनि मैले मेरो मुवाको नाममा एउटा स्कलरसिप राखिदिएको छु, अनि त्यहाँ महिला कलाकारहरूलाई सबभन्दा पहिला शान्ति मास्केलाई दिएको थियौँ हामीले 10,000 पुरस्कार राखिदिएको छु। म चाहिँ एकदम महिलालाई अगाडि बढाउने कि, पुरुष कलाकारहरू त दिइहाल्छ जसले पनि होइन, महिलालाई त छैन, जे सकिन्छ त्यो चाहिँ गर्ने म चाहिँ सोच छ मेरो।
अनि अब महिलालाई फेसिलिटी त्यति थिएन पहिला पनि अहिले पनि भन्ने कुरा गर्नुभयो, तपाईँले गाउन थाल्दाखेरि होइन महिलाहरूको स्थिति कस्तो थियो, अहिले आउँदा त्यस्तै छ कि छैन जस्तो?
धेरै फरक भइसक्यो नि पहिला र अहिलेमा त। क्याम्पसमा पनि प्रमोसन गर्दाखेरि पनि होइन, झन् सङ्गीत महिला भन्दा पनि सङ्गीतलाई यस्तो हेला गर्ने, मैले 10 काम गरेपछि बल्ल पर्मानेन्ट हुनु पाएँ। अरू अरू सब्जेक्टमा होइन 10-8 सिट आउँछ भने सङ्गीतलाई एउटा दिने, अनि पछि हामी एकदम सबैजना मिलेर डिन कहाँ भिसी कहाँ गएर आन्दोलन गरेर बल्ल बल्ल 10 हामी भयौँ। तर पछि चाहिँ दुई तिन वर्षमा बोलाइयो, तर पनि एउटा सिट दिने सङ्गीतलाई। तर अहिले चाहिँ अब महिला कलाकारहरू थुप्रै छन्, अहिले त म्युजिकमा एमएसम्म खुल्यो ललित कला क्याम्पसमा हगि, अहिले धेरै स्थिति राम्रो छ। अहिले त खालि रेडियो नेपाल मात्रै कुर्नु पर्दैन, एफएमहरू छ, विदेशमा गएर पनि होइन प्रोग्रामहरू देखाउनु पाए, र अहिले त कलाकारहरूले पनि धेरै होइन उनीहरूको स्तर पनि राम्रो भइरहेछ।
अनि शास्त्रीय सङ्गीत चाहिँ कस्तो स्थिति देख्नु भएको छ नेपालमा अब हामीले यसो देख्दाखेरि चाहिँ?
होइन, बरु पहिला राम्रो थियो, हेर्नुहोस् है, रेडियो नेपालमा त्यति बेला कमसेकम हप्ताको एक दिन त प्रोग्राम दिन्थ्यो, त्यसपछि बिस्तार महिनाको एक दिन दियो, हेर्नु है, त्यही पनि कस्तो भने कलाकारलाई विशिष्ट श्रेणीलाई 500, त्यहाँबाट 400 क श्रेणीलाई, त्यहाँबाट ग ख गलाई 300, त्यति मात्रै थियो के, धेरै दिँदै दिँदैन थियो पारिश्रमिक पनि। अब हामी शास्त्रीय सङ्गीतलाई कति प्र्याक्टिस गर्नुपर्छ, प्र्याक्टिस गर्नुलाई तबला वादक ल्याउनु पर्छ, ट्याक्सी खर्च पनि नपुग्ने के त्यहाँसम्म जानुलाई होइन, त्यही पनि अब एउटा शास्त्रीय सङ्गीत रहोस् भन्ने हेतुले हामीले पैसाको विचार नगरिकन हामी जान्थ्यौँ, प्रोग्रामहरू दिन्थ्यौँ। नेपाल टेलिभिजन खुलेपछि सुरुमा शास्त्रीय सङ्गीत देखाउनु पर्छ, कमसेकम महिनाको एउटा मात्रै भए पनि देखाइदिनुहोस् भनेर मैले निर्साको पालामा निर्सा जिजिएम भएको पालामा अनि उहाँ त अब सङ्गीत होइन सङ्गीतलाई मन पराउने मान्छे आफै कलाकार अनि उहाँले राखिदिनु भएको थियो महिनाको एक दिन छोडेपछि कसैले गरेन छ फेरि अनि पछि म चाहिँ के हो भने रेडियोले पनि महिनाको एक दिन बिस्तारै बिस्तार गर्दै थियो त्यो पनि रेडियोले पनि छोड्यो अहिले कहीँ छैन शास्त्रीय सङ्गीत देखाउने ठाउँ हेर्नुहोस् त
किन होला यस्तो शास्त्रीय सङ्गीतको श्रोता नै नभएर हो कि कस्तो हो
अहिले श्रोता त अहिले बरु केटाकेटीहरू शास्त्रीय सङ्गीत सिक्नुपर्छ भने उनीहरूमा भावना त आएको छ हो कि तर के शास्त्रीय सङ्गीतलाई चाहिँ कस्तो हुन्छ भने अब जस्तो कलेजमा पनि सय फुलमाकको शास्त्रीय सङ्गीत हुन्छ है त्यसमा हामीलाई शास्त्रीय पढाउने एउटा टिचर चाहियो लोकगीत पढाउने एउटा टिचर चाहियो तबलावाला एउटा टिचर चाहियो एक्सपेन्सिभ भयो कि सङ्गीत तथा नाट्य एकाडेमी खुलेको छ अमर गुरुङ दाई कुलपति हुँदा मैले पनि प्राज्ञ हुनु पाएँ कि अनि मैले त्यहाँ सेमिनार गराएँ शास्त्रीय सङ्गीत चाहिँ किन पपुलर हुन सकेन भन्नेमा एउटा ऊ पनि गराएँ मैले के लेखहरू पनि गरेर के
भन्छ काठमाडौँका
जति राम्रो राम्रो कलाकारहरू थियो सबैलाई चाहिँ प्रोग्रामहरू गरिदिने एकजनालाई 10,000 मैले आर्टिस्टहरूलाई दिनु लगाएर त्यति बेला 15 कलाकारलाई अर्को टर्ममा सेकेन्ड टर्ममा पनि फेरि मैले गराएँ कि त्यसपछिका सङ्गीत एकाडेमीमा शास्त्रीय सङ्गीतको कसैले पनि रिप्रेजेन्ट गराएको छैन
नेपालकी वरिष्ठ कलाकार तथा शास्त्रीय सङ्गीतकी प्राध्यापक शकुन्तला प्रधानसँग कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी सेवा भट्टराई यी जस्तै थुप्रै उपयोगी जानकारी तथा अन्य सामग्रीहरूका लागि हाम्रो वेबपेज sbs.com.au/nepalima जानुहोस् वा हाम्रो सोशल मीडिया च्यानलहरू फेसबुक र एक्समा @sbsnepali र युट्युबमा @sbssouthasianलाई क्रमशः लाइक फलो र सब्सक्राइब गर्नुहोस् अनि हाम्रा थप प्रस्तुतिहरू एसबीएस अडियो एप मार्फत पनि सुन्न सकिन्छ तपाईँले एप स्टोर वा गुगल प्लेबाट यो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा तपाईँले पोडकास्ट सुन्ने सबै प्लेटफर्महरूमा हामी उपलब्ध छौं एसबीएस नेपाली पोडकास्ट भनेर अनलाइनमा खोज्नुहोस्
पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् SBS अडियो एप वा वेबसाइटमा यो हो SBS नेपाली SBS साउथ एसियनमा
लाइक शेयर र कमेन्ट गर्नुहोस् SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्